नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 21 गते शनिबार, वैशाख कृष्ण पक्ष द्वितीय तिथि, तदनुसार 4 अप्रेल सन 2026, नेपाल सम्बत 1146, आज चौलागा 2। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गण्डकीका सांसदसँग प्रधानमन्त्री, पर्यटन प्रवर्धनमा छलफल शीर्षकको खबरलाई गोर्खापत्र दैनिकले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सड़क विकास, आयोजना, कृषि, पर्यटनसहित समग्र विषयमा परामर्श गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो प्रधानमन्त्री शाहले गण्डकी प्रदेशका प्रतिनिधि सभाका सांसदसँग परामर्श गर्नुहुँदै चालू आर्थिक वर्षभित्रै गर्नुपर्ने कामका सन्दर्भमा सुझाव लिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कविन्द्र बुर्लाकोटीका अनुसार विकासका काम, पूर्वाधार निर्माण र निर्वाचन क्षेत्रमा रहेका समस्या र ती समस्या समाधानबारे प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रगत सुझाव लिनुभएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले 11 जिल्लाका सबै निर्वाचन क्षेत्रका तत्कालका समस्या के छन् र चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका समस्या कस्ता छन् भन्ने सन्दर्भमा जिज्ञासा राख्नुभयो। सांसदहरूले विकास, बजेट कार्यान्वयन र सड़क एवं अन्य भौतिक पूर्वाधार निर्माणमा भएका सहित सबै समस्या अवगत गराउनुभयो। कृषि क्षेत्रको आधुनिक विकास उपशीर्षकमा खबरमा लेखिएको छ, प्रधानमन्त्री शाहसँगको परामर्शमा सांसदहरूले धेरै क्षेत्रमा विकास निर्माणका कार्य अलपत्र परेको र ढिलासुस्ती भएको जानकारी गराउनुभयो। महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा यससँगै गण्डकी प्रदेशका किसानले मल बिउ नपाएको, वन्यजन्तुबाट किसानले भोगिरहेका समस्यासहित कृषि क्षेत्रलाई आधुनिक विकासका अवधारणा अनुसार अघि बढ़ाउनुपर्ने र पर्यटन पूर्वाधारबारे पनि विमर्श भएको उहाँले जानकारी दिनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। राजनीतिको नहर सफा भयो शीर्षकको खबर गोर्खापत्र दैनिकबाटै लिँदैछौ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले अब राजनीतिको मूल नहर सफा भएकोले गर्व महसुस हुने गरी काम गर्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको 76 वार्षिकोत्सव समारोहलाई हिजो सम्बोधन गर्दै उहाँले देश साँच्चैकै अघि बढ़िसकेकाले सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालको 2007 चैत 20 गते हिजोकै दिनदेखि औपचारिक रूपमा शुरूआत भएको थियो। मन्त्री तिमिल सिन्हाले देश नयाँ ऊर्जासहित, नयाँ दिशासहित, नयाँ गतिसहित अगाडि बढ़िसकेकाले फरक शैली र सोच विचारका साथ अघि बढ़नुपर्ने बताउनुभयो। हामी निर्वाचनका क्रममा गाउँ गाउँ जाँदा सबैको एउटै आवाज थियो, यो देशले बाटो बिराएको छ, अगाडि बढ़नुपर्छ, यो देशमा सही राजनैतिक संस्कार भएन, हाम्रो विश्वासमाथि ठूलो घात भयो, जसले अगाडि बढ़ाउँछु भन्थ्यो उसैले पछाडि लग्यो भन्ने खालको चरम असन्तुष्टि थियो। उहाँले भन्नुभयो, हाम्रा सारा संस्थाहरूमा नकारात्मकता हावी भएको छ, देश भनेको तीन अक्षरको नेपाल मात्रै होइन, यस्तै यस्तै संस्थाहरूले बनेको एउटा समग्र युनिट हो। देशले बाटो बिराएकै कारण रेडियो नेपालमा पेन्सनदेखि उपदान र नियमित तलबको समस्या भएकाले त्यसका लागि केही सकारात्मक कदम समेत चालेको उहाँले बताउनुभयो। उहाँले विदेश पठाउन नपर्ने गरी यो देशमा एउटा ठूलो आशा र भरोसाको संचार गर्ने गरी काम गर्न निर्देशन पनि दिनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सम्पत्ति शुद्धिकरण कसुरमा तानियो शंकर ग्रुप अध्यक्ष अग्रवाल पक्राउ शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। व्यापारिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर अनुसन्धानमा पक्राउ पर्नुभएको छ। इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुप बीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा अग्रवाल हिजो पक्राउ पर्नुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई बिहिबार काठमाडौँको नक्सालबाट पक्राउ गरेको थियो। भोलिपल्ट अग्रवाल समातिनु भएको हो। अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। नेपाल प्रहरी र विभागका अधिकारीले अग्रवाल पक्राउबारे औपचारिक प्रतिक्रिया दिन चाहेका छैनन्। अनुसन्धान भइरहेकाले धेरै बोल्न मिल्दैन, दुवै निकायका अधिकारीले भन्नुभयो। करोड़ौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले 2.5 वर्ष अघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्स बीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो। त्यसपछि विभागले पुस 2079 भट्टसँग प्रारम्भिक बयान लिएको थियो, तर सामान्य छानबिन मात्रै गरेर विभागले गत वैशाखमा मुद्दा नचलाई राष्ट्र बैंकलाई उजुरी फिर्ता गरिदिएको थियो। राजपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि विभागले पुरानो फाइल ब्यौताएर पुनः अनुसन्धान शुरू गरेको थियो। जलविद्युत, बीमा, लघुवित्त, ट्राभल एजेन्सी, शैक्षिक संस्था, विभिन्न सार्वजनिक ठेक्कापट्टा तथा हात हतियार उत्पादक विदेशी कम्पनी, घर जग्गा, रियल स्टेट कम्पनी लगायत लगानी गरेका भट्ट र शंकर समूहबीच 2077 2079-80 को अवधिमा विभिन्न शंकास्पद कारोबार भएको तथ्य बाहिरिएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा बोलपत्र प्रणाली नै ह्याक गरेर अर्बौंका ठेक्का कब्जा, ठूला ठेकेदार प्रहरी छानबिनमा शीर्षकको खबर प्रकाशित छ। सरकारी विद्युतीय बोलपत्र प्रणाली ह्याक गरी ठेक्का हत्याउने प्रकरणमा संलग्न ठेकेदार पक्राउ पर्न थालेका छन्। बिहिबार सीआईबीले ठेकेदार सागर कटुवाल लगायतलाई पक्राउ गरी सोधपूछ थालेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 2 महिना लामो अनुसन्धानपछि कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। प्रहरी स्रोतका अनुसार यस प्रकरणमा दर्जनौ ए वर्गका ठेकेदारहरूकै मिलोमतो देखिएको छ। सीआईबी प्रमुख एआईजी डाक्टर मनोज केसीले अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने र अनुसन्धान सकिएपछि सबै तथ्य सार्वजनिक गर्ने बताउनुभयो। सरकारी बोलपत्रमा भएको ह्याकिङको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ, अनुसन्धान पूरा भएपछि सबै विवरण सार्वजनिक गर्छौ उहाँले भन्नुभयो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। सरकारको सक्रिय एकसाथा, सुशासन र परिवर्तनका पक्षमा शीर्षकको खबर आजको नागरिक दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। सरकार र संसदमा अहिले नयाँ पुस्ताको नेतृत्व छ। लामो समयदेखि राजनैतिक रूपान्तरणको मुद्दा उठाएको पुस्ता नै सरकारमा आएपछि तीव्र गतिमा काम अघि बढ़ेको छ। राजपा नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्री बालेन्द्र शाह स्वयं 40 वर्ष उमेर मुनिका युवा हुन्। राजपाले निर्वाचनमा गरेका वाचालाई पूरा गर्ने दिशामा सरकार लागेको देखिन्छ। एक सातामा सरकारले गरेका काम हेर्दा विरोध र प्रशंसा दुवै स्वर सुनिएका छन्। विधि मिचिएको विषयमा सरकारको विरोध भएको छ। दलका नेताहरूलाई पक्राउ गर्दा विधि मिचेको भन्दै सरकारको आलोचना भएको छ। सुशासनका 100 एजेण्डाहरू सार्वजनिक गर्ने, सरकारी कामलाई चुस्त दुरूस्त राख्न गरिएका प्रयत्नमा सरकारले प्रशंसा कमाएको छ। शुरूका दिनदेखि नै राजनैतिक टकराव सृजना गरेर सरकारले काम शुरू गरेको छ। यसले कस्तो अवस्था निम्त्याउने हो त्यो भविष्यले नै देखाउला, तर सरकारप्रति जनताका असीमित अपेक्षा छन्। सुशासनसँगै ती अपेक्षा पूरा हुनेमा जनता आशावादी देखिएका छन्। यो प्रसंगलाई सविस्तार आजको नागरिक दैनिकले प्रकाशन गरेको छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट ब्याग पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा मध्यपूर्व तनावको असर, 38 नेपालीको शव ल्याउन कठिन शीर्षकको खबर प्रकाशित छ। मध्यपूर्वमा जारी तनावका कारण विदेशमा मृत्यु भएका 38 नेपालीको शव नेपाल ल्याउन ढिलाइ भएको छ। अमेरिका, इरान, इजरायल द्वन्द्व शुरू भएको 1 महिना बढ़ी समय बितिसक्दा पनि विभिन्न मुलुकमा अड्किएका नेपालीको शव ल्याउन ढिलाइ भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले युद्धका कारण उडान प्रभावित हुँदा 38 वटा शव नेपाल ल्याउन ढिलाइ भएको जानकारी दिनुभयो। उहाँका अनुसार रियादमा 17, दुबईमा 15, जेद्दामा 5, आबुधाबीमा 4, तेल अबीबमा 3, कतारमा 2 तथा ओमान र बहराइनमा एक एक गरी 38 सब नेपाल ल्याउन बाँकी छन्। नियमित उडान हुन थालेपछि ती सबहरू नेपाल ल्याउँछौ उहाँले भन्नुभयो। मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परि हालसम्म एकजना नेपालीको मृत्यु तथा 21 घाइते भएका छन्। घाइतेहरूको सम्बन्धित देशमा उपचार भइरहेको छ। मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिसकिएको छ। चैत 18 गते कुवेत एयरवेजबाट 9 शव ल्याइसकिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मजदूरदेखि सभामुखसम्म शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। धादिङबाट काम खोज्दै काठमाडौँ आउनुभएका डोल प्रसाद डीपी अर्याल राजनीतिमा लागेपछि प्रतिनिधि सभाको सभामुखमा निर्विरोध हुनुभएको छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति एवं सांसद हुनुहुन्छ। उहाँले सभामुख पदको शपथ आइतबार लिनुहुनेछ। सभामुख पदका लागि मनोनयन दर्ता समय शुक्रबार बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म तय गरिएको थियो। उक्त अवधिभित्र अर्यालको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध हुनुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 7 सभामुख निर्वाचन सम्बन्धी व्यवस्था छ। सभामुख पदका लागि एकजनाको मात्र मनोनयन दर्ता भएमा प्रस्तावक र समर्थक सदस्यले प्रतिनिधि सभा बैठकमा धारणा राखिसकेपछि सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यले ती उम्मेद्वारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने प्रावधान छ। यही प्रक्रिया अनुसार अब बस्ने प्रतिनिधि सभा बैठकबाट अर्याललाई औपचारिक रूपमा सभामुख घोषणा गरिनेछ। रासोपा अहिले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको छ। 275 सदस्यीय प्रतिनिधि सभामा रासोपाका 182 सांसद हुनुहुन्छ, जुन 2/3 नजिकको संख्या हो। प्रतिनिधि सभामा नेपाली कांग्रेसका 38, एमालेका 25, नेकपाका 17, श्रम संस्कृतिका 7 र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 5 सांसद हुनुहुन्छ। स्वतन्त्रबाट 1 सांसद हुनुहुन्छ। 2031 भदौ 6 गते धादिङको मैदीमा जन्मिनुभएका अर्याल 2049 सालतिर काठमाडौँ मजदूरी गर्न आउनुभएको हो। राजनीतिमा प्रवेश अघि उहाँ व्यावसायिक रूपमा परिचित हुनुहुन्थ्यो। राजसपा गठनसँगै संस्थापक केन्द्रीय सदस्य र उपसभापति बन्नुभएका उहाँ 2079 समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो। अघिल्लो पटक उहाँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बन्नुभएको थियो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै थाहै नपाई फैलिन्छ डिम्बाशय क्यान्सर शीर्षकको स्वास्थ्य सम्बन्धी समाचार लिँदैछौ। महिलाहरूमा हुने क्यान्सर मध्ये खतरनाक मानिन्छ डिम्बाशयको क्यान्सर। प्राय रोगहरूको लक्षण शुरूमै देखिने भए पनि डिम्बाशयको क्यान्सर थाहै नपाई फैलिने हुँदा यसलाई अत्यन्त खतरनाक मानिएको छ। यो क्यान्सरबारे चिकित्सकले पनि शुरूमै थाहा पाउन सक्दैनन्। अरू क्यान्सर जस्तो शुरूमै थाहा पाउन सकिन्न, पाटन अस्पतालका अन्को मेडिकल चिकित्सक डाक्टर अरूण शाहीले भन्नुभयो। यो क्यान्सरको लक्षण पेटको अन्य रोगको लक्षणसँग मिल्दोजुल्दो भएकाले बिरामीले शुरूमा अनुमान पनि गर्न सक्दैनन्। यस्तो अवस्थामा धेरैजसो डिम्बाशयको क्यान्सर तेस्रो वा चौथो चरणमा मात्र पत्ता लाग्छ, जति बेला रोग छिप्पिएर उपचारको प्रभावकारी हुन नसक्ने अवस्था बनिसकेको हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा महिलामा हुने क्यान्सर मध्ये डिम्बाशयको क्यान्सर 7% छ। प्रतिवर्ष नेपालमा 1000 देखि 1200 जनामा डिम्बाशयको क्यान्सर देखिन्छ। यो प्रसंग नागरिक दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाट नयाँ बजेट निजी क्षेत्र मैत्री आउँछ अर्थमन्त्री शीर्षकको खबर लिँदैछौ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नयाँ सरकारले देशको आर्थिक रूपान्तरणलाई प्रमुख एजेण्डा बनाएर काम थालिसकेको बताउनु भएको छ। वीरगंजमा हिजो आयोजित आगामी आर्थिक वर्षको पूर्व बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा पर्सारा र बाराका उद्योगी व्यापारीहरूको गुनासो र सुझाव सुनेपछि अर्थमन्त्री वाग्लेले आर्थिक रूपान्तरणका लागि नै राजुपाले अभूतपूर्व जनादेश पाएकाले त्यसैलाई प्रमुख एजेण्डा बनाएर काम थालिसकेको बताउनुभयो। मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकार गठन भए लगत्तै राजस्व विभागसहितका केही निकायहरू सरकारले खारेज गरेर काम शुरू गरिसकेको भन्दै उहाँले भन्नुभयो, यो त कास्टिङ मात्रै हो, पूरा फिल्म त अझ हेर्न बाँकी नै छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। दुम्लिङसम्म गाड़ी गुडाउने सेनाको लक्ष्य शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। धारचुला तिंकर सड़क अन्तर्गतको तुषारपानी कोठे धार तिंकर सड़क निर्माण गरिरहेको नेपाली सेनाले चालू आर्थिक वर्ष 2082-83 ब्यास गाउँपालिका 2 दुम्लिङसम्म गाड़ी गुडाउने लक्ष्य राखेको छ। तुषारपानीदेखि तिंकरसम्मको कुल 79 किलोमिटर मध्ये 18.5 किलोमिटर सड़कको ट्र्याक खोलिसकेको नेपाली सेनाले यस वर्ष दुम्लिङसम्म सानो गाड़ी गुड्ने सड़क बनाउने लक्ष्य लिएर धमाधम काम गरिरहेको दार्चुला तिंकर सड़क आयोजनाका प्रमुख एवं प्रमुख सेनानी राजेश कटवालले जानकारी दिनुभयो। सरकारले सेनाले निर्माण गरिरहेको यो सड़क निर्माण गर्न चालू आर्थिक वर्ष 2082-83 1 करोड़ रूपियाँ मात्र बजेट विनियोजन गरेकोमा सो बजेट सकिएर निर्माणको काम बन्द भएको थियो। अहिले बजेटको थप व्यवस्था गरेर सड़क निर्माण कार्य चलिरहेको सम्बन्धी प्रसंग गोर्खापत्र दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट यस्तो हुनेछ 23 संस्करणको फिफा विश्वकप शीर्षकको खबर लिँदैछौ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आगामी जूनदेखि जुलाईसम्म विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दैछन्। फिफाले पहिलो पटक विश्वकपलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन सहभागी संख्या पनि बढ़ाएको छ। यसपटक फुटबल समर्थकले 48 राष्ट्रले उपाधिमाथि दावेदारी दिएको हेर्न पाउनेछन्। यसअघिका संस्करणमा 32 राष्ट्रले भाग लिएका थिए। फिफाका अध्यक्ष इन्फान्टिनोले विश्वकपमा सहभागी संख्या बढ़ाउँदा नयाँ उदीयमान राष्ट्र आउने विश्वास गरेका छन्। विश्वकपमा पहिलो पटक 48 राष्ट्रले स्थान बनाउँदा शक्तिशालीसँगै उपाधि दावेदार राष्ट्र भने पुग्न सकेन। आश्चर्यजनक रूपमा 4 पटकको विजेता इटाली विश्वकपको टिकट काट्न असफल भयो। योभन्दा बढ़ी स्तब्धकारी नतिजा भनेको इटाली लगातार तेस्रो पटक विश्वकपसम्म पुग्न सकेन। यो प्रसंगलाई सविस्तार आजको नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।